यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म रमेश टमाटा। शुरूमा प्रमुख समाचार। शान्तिपूर्ण रूपमा सबैले निर्वाचनमा भाग लिने अवस्था निर्माण गर्ने दायित्व सरकारको भएको कांग्रेस सभापति शेरबहादुर देउवाको भनाई। उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने घोषणा। मध्य प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहको राजीनामा स्वीकृत। प्रदेश प्रमुखद्वारा नयाँ मुख्यमन्त्रीमा दावी पेशका लागि आह्वान। कडा रोग लागेका बिरामीका लागि फलोअप गराउँदा पुनः रिफर आवश्यक नपर्ने। सर्वोच्च अदालतमा आजदेखि सबै प्रकारका रिट निवेदन दर्ता शुरू। र सम्भावित ठगी प्रकरणका शिकार बनेका 80 जना दक्षिण कोरियाली नागरिक कम्बोडियामा बेपत्ता। समाचार अब विस्तारमा। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालले पार्टी उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुभएको छ। पार्टी केन्द्रीय कार्यालय सानिपामा आज बसेको केन्द्रीय समिति बैठकमा सभापति देउवालले उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको जानकारी गराउनुभयो। बैठकलाई सम्बोधन गर्नुहुँदै सभापति देउवालले गत भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो। सभापति देउवालले जेएनजी विद्रोहको दोस्रो दिन भदौ 24 गते नेपालको इतिहासकै एउटा डरलाग्दो दिनको रूपमा लिपिबद्ध हुने र त्यस दिनको घटनाले सबैलाई मर्माहत बनाएको बताउनुभयो। बैठकमा सभापति देउवालले मुलुकमा संकट आउँदा नेपाली कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको विगतको अनुभव रहेकाले अहिले पनि सबै पार्टीहरूबीच सहमति खोजी मुलुकको निकासका लागि पहल गर्नुपर्ने बताउनुभयो। सभापति देउवालले जननिर्वाचित संविधान सभाले निर्माण गरेको नेपालको संविधान जोखिममा परेको जननिर्वाचित सर्वोच्च संस्था प्रतिनिधि सभा विघटन गरी नयाँ निर्वाचनको मिति तोकिए पनि स्वतन्त्र निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बन्न नसकेको अवस्थामा मुलुकलाई निकास दिन दलहरूबीचको आपसी छलफल र सहकार्यका लागि जोड़ दिनुभयो। सभापति देउवाले निर्वाचनका लागि शान्ति सुरक्षाको अवस्था सामान्य बनाएर शान्तिपूर्ण निष्पक्ष र भयरहित वातावरणमा सबैले स्वतस्फूर्त रूपमा निर्वाचनमा भाग लिने अवस्था निर्माण गर्ने दायित्व सरकारको भएको बताउनुभयो। मध्य प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री सतीश कुमार सिंहले पदबाट दिनुभएको राजीनामा स्वीकृत गरी नयाँ मुख्यमन्त्रीमा दावी पेश गर्नका लागि आह्वान गर्नुभएको छ। प्रदेश प्रमुख भण्डारीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढ़ी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई भोलि 4 बजेसम्ममा मुख्यमन्त्रीमा दावी पेश गर्नका लागि आह्वान गर्नुभएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले प्रधानमन्त्री सुशीला कार्कीको नाम प्रयोग गरेर चन्दा संकलन गरेको वा गर्नलाई प्रोत्साहित गरेको गतिविधि फेला परेमा त्यस्ता कार्यलाई कानूनी दायरामा ल्याइने स्पष्ट पारेको छ। केही व्यक्ति वा समूहले प्रधानमन्त्री कार्की र प्रधानमन्त्री कार्यालयको हवाला दिँदै विभिन्न परियोजना कोष वा सामाजिक कार्यका लागि भन्दै चन्दा सहयोग माग गरेको भन्ने जानकारीप्रति ध्यानाकर्षण भएको उल्लेख गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई भौतिक पूर्वाधार तथा यातायात एवं शहरी विकास मन्त्री कुलमान घिसिङले विपद जोखिम न्यूनीकरणका लागि आवश्यक अध्ययन गरेर बस्ती विकास गर्नु आवश्यक रहेको बताउनु भएको छ। विपद जोखिम न्यूनीकरण सम्बन्धी 4थो राष्ट्रिय सम्मेलनको आज ललितपुरमा आयोजित समापन कार्यक्रममा वहाँले जलवायु परिवर्तनका कारण नेपालले हरेक वर्ष विपदको सामना गरिरहनु परेको भन्दै यसका लागि प्रभावकारी व्यवस्थापन र सूचना प्रणाली आवश्यक रहेको बताउनुभयो। मन्त्री घिसिङले खाद्य सुरक्षा र खोला किनारामा भएको अव्यवस्थित बस्ती विकासले विपद व्यवस्थापनलाई चुनौती दिएकाले अब कुन ठाउँमा बस्ती बसाउन सकिन्छ भनेर आवश्यक अध्ययन गरेर व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभयो। जेएनजी आन्दोलनको क्रममा आगजनी भएको सर्वोच्च अदालतमा आजदेखि रिट निवेदन दर्ता शुरू भएको छ। अदालतमा सबै प्रकारका रिट निवेदन दर्ता आजदेखि खुला भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जानकारी दिनुभयो। मुलुकी देवानी कार्यविधि संहिता 2074 को दफा 157 तथा मुलुकी फौजदारी कार्यविधि संहिता 2074 को दफा 73, 137 र 155 का निवेदनहरू दर्ता एवं सुनवाई हुने सर्वोच्च अदालतले जनाएको छ। सर्वोच्च अदालतको गत 26 गते आइतबार बसेको पूर्ण बैठकले आजदेखि नयाँ मुद्दा दर्ता शुरू गर्ने निर्णय गरेको थियो। यसैबीच सर्वोच्च अदालतमा जेएनजी आन्दोलनमा दमन गर्ने विरूद्ध तथा प्रतिनिधि सभा विघटन र अन्तरिम सरकार गठन विरूद्ध रिटहरू परेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जानकारी दिनुभयो। रिटहरू अध्ययनकै क्रममा रहेको र अध्ययनपछि बाँकी प्रक्रिया अगाडि बढ़ने प्रवक्ता कोइरालाले जानकारी दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले सिक्दै र कमाउँदै कार्यक्रममा सहभागी हुन इजरायल गएका नेपाली विद्यार्थी विपिन जोशीको निधनको खबरले आफू मर्माहत भएको बताउनु भएको छ। उहाँले आज सामाजिक सञ्जाल एक्स मार्फत प्यालेस्टिनी समूह हमासको कब्जामा रहेका जोशीको रिहाईको लागि आफूले समेत पटक पटक अथक प्रयास गरेको स्मरण गर्दै अकस्मात जोशीको निधन भएको खबरले स्तब्ध भएको उल्लेख गर्नुभयो। राष्ट्रपति पौडेलले जोशीप्रति श्रद्धांजलि व्यक्त गर्दै शोकाकुल परिवारजन र सबै शुभेच्छुकमा समवेदना प्रकट गर्नुभएको छ। यसैबीच विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया शुरू गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयले आज विज्ञप्ति जारी गरी इजरायल स्थित नेपाली राजदूतावासका प्रतिनिधिले आजै तेल अभिव स्थित नेशनल सेन्टर फर फरेन्सिक मेडिसिनको भ्रमण गरी विपिनको शवबारे थप पुष्टि गरेको र शव नेपाल ल्याउने बारे प्रक्रिया शुरू भएको जनाएको हो। यस्तै परराष्ट्र सचिव अमृत बहादुर राईले इजरायलको परराष्ट्र मन्त्रालयका समकक्षी डाइरेक्टर जनरल एडेन बार तलसँग आजै टेलिफोन कुराकानी गरेको र उहाँले नेपाली नागरिक जोशीको निधन भएको औपचारिक जानकारी गराउनु भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, एकैछिन विज्ञापन र सन्देश।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे, ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। स्वास्थ्य बीमा बोर्डले कडा खालका रोगका लागि प्रथम सेवा बिन्दुबाट एकपटक रिफर भई सोही अस्पतालमा फलोअप गराउँदा पुनः रिफर आवश्यक नपर्ने जनाएको छ। बोर्डले बीमित व्यक्ति प्रथम सेवा बिन्दुको सेवा अपुग भई रिफरल केन्द्रमा जाँदा विभिन्न समस्या पर्ने भएकाले पुनः रिफर गर्नु नपर्ने व्यवस्था गरेको हो। बोर्डका उपसचिव पुण्य माया गुरागाईले एकपटक प्रथम सेवा बिन्दुबाट रिफर गरिसकेको बिरामीलाई पुनः रिफर आवश्यक नभएको बताउनुभयो। उहाँका अनुसार बोर्ड अन्तर्गतका सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई पत्राचार गरिसकेको जानकारी दिनुभयो। नेपाल पोलिसी इन्स्टिच्यूट एनपीआईले विदेशस्थित नेपाली नागरिकका लागि मतदानको व्यवस्था गर्न आग्रह गर्दै निर्वाचन आयोगलाई 9 उदे नीति सिफारिश गरेको छ। विदेशस्थित नेपाली नागरिकका लागि बाह्य मतदानको व्यवस्था, आगामी 2026 को निर्वाचन र त्यसपछिका सम्भावित उपायहरू शीर्षकको नीति सिफारिश एनपीआईले निर्वाचन आयोगका आयुक्त जानुका तुलाधर र अन्य पदाधिकारीहरू तथा सचिव माधव पन्तलाई बुझाएको छ। विश्वका धेरै देशहरूले विभिन्न विधि प्रयोग गरेर विदेशमा रहेका नागरिकलाई मतदानको अधिकार कार्यान्वयन गरेको उल्लेख गर्दै एनपीआईले विदेशमा रहेका नेपालीका लागि मिश्रित प्रकारको बाह्य मतदान विधि सुझाव दिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय धुलीखेल काभ्रेपलाञ्चोकका खरिदार ज्ञानेन्द्र प्रसाद भण्डारी विरूद्ध 2 लाख रूपियाँ घुस प्रकरणमा विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार भण्डारीले साबिक दोलालघाट गाविस 7 रहेको फिल्ड बुकमा दर्ता छूट भएका जग्गा धनीको नाममा छूट दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको प्रमाणित भएको आयोगले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। नक्कली रोजगारी तथा सम्भावित ठगी प्रकरणका शिकार बनेका 80 दक्षिण कोरियाली नागरिक कम्बोडियामा बेपत्ता भएको दक्षिण कोरियाको विदेश मन्त्रालयले जनाएको छ। मन्त्रालयका एक अधिकारीका अनुसार सन् 2025 को जनवरीदेखि अगस्तसम्म 330 दक्षिण कोरियाली नागरिक कम्बोडिया पुगेका थिए। तीमध्ये हालसम्म करिब 80 जनाको अवस्थाबारे कुनै जानकारी प्राप्त नभएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार धेरै दक्षिण कोरियाली नागरिकहरू उच्च तलबको प्रलोभनमा परेर कपटपूर्ण रोजगारी प्रस्तावमा फस्ने गर्दछन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
गत आर्थिक वर्ष 2081-82 नेपालको आर्थिक वृद्धि दर 4.61% भएको छ। गत आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार 61,07,22,00,00,000 बराबर पुगेको देखिएको छ। अर्थ मन्त्रालयले मंगलबार सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा 18,60,30,00,00,000 बजेट विनियोजन गरिएकोमा 15,12,98,00,00,000 अर्थात 81.33% खर्च भएको छ। गत वर्ष चालू खर्च 9,56,36,00,00,000 अर्थात 83.84% भएको छ। पुँजीगत तर्फ 2,23,94,00,00,000 अर्थात 63.56% खर्च भएको छ। गत आर्थिक वर्षमा बजेटमा लक्ष्य गरिएको राजस्व संकलन लक्ष्य 14,19,30,30,00,000,000 तुलनामा 84.28% राजस्व संकलन भएको छ। गत आर्थिक वर्षमा अनुदान 23,53,00,00,000 र ऋण 1,25,40,00,00,000 गरी कुल 1,48,93,00,00,000 वैदेशिक सहायता नेपालले प्राप्त गरेको छ। गत आर्थिक वर्षमा सरकारले बाह्य ऋण र आन्तरिक ऋण गरी कुल 4,55,39,00,00,000 बराबरको सार्वजनिक ऋण परिचालन गरेको अर्थ मन्त्रालयले जनाएको छ। आर्थिक वर्ष 2082-83 भदौ महिनामा कुल वस्तु निर्यात 88.6% वृद्धि भई 47,32,00,00,000 बराबर भएको छ। अघिल्लो वर्षको सोही अवधिमा नेपालबाट हुने निर्यात 5.1% कमी आएको थियो। गन्तव्यका आधारमा भारत र अन्य मुलुक तर्फको निर्यात क्रमशः 139.9% र 0.4% वृद्धि भएको छ भने चीन तर्फको निर्यात 58.5% घटेको छ। नेपाल राष्ट्र बैंकले मंगलबार प्रकाशित चालू आर्थिक वर्षको भदौ महिनाको आर्थिक अवस्था सम्बन्धी प्रतिवेदनमा आर्थिक वर्ष 2082-83 दुई महिनामा कुल वस्तु आयात 14.2% वृद्धि भई 305,16,00,00,000 पुगेको उल्लेख छ। आर्थिक वर्ष 2082-83 भदौ महिनामा कुल वस्तु व्यापार घाटा 8.6% वृद्धि भई 257,84,00,00,000 पुगेको राष्ट्र बैंकले उल्लेख गरेको छ। नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ। मंगलबार सुन प्रति तोला 2,48,500 र चाँदी प्रति तोला 3,225 किनबेच भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार सुन प्रति तोला 2,40,400 र चाँदी प्रति तोला 3,220 किनबेच भएको थियो। नेपाल उद्योग वाणिज्य महासंघले निर्यातमा दिँदै आएको नगद अनुदानको व्यवस्था पुनः सुचारू गर्न सरकारसँग आग्रह गरेको छ। महासंघले नगद अनुदान स्थगनको निर्णयले लगानी, निर्यात र रोजगारीमा गम्भीर असर पर्ने भन्दै निर्यातमा नगद अनुदानको व्यवस्था पुनः सुचारू गर्न आग्रह गरेको हो।
आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
अखिल नेपाल फुटबल संघ एन्फाले तत्कालका लागि होम एण्ड अवे लीग सम्भव नभएको निष्कर्ष निकालेको छ। मंगलबार सादो बाटो स्थित एन्फा मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा महासचिव किरण राईले प्रस्तावित होम एण्ड लीगका बारेमा जानकारी गराउनु भएको हो। शीर्ष डिभिजन क्लबहरूले प्रस्तावित लीगका लागि 8-10 महिना तयारी समय लाग्ने कुरा गरेपछि हामी यो निर्णयमा पुगेको महासचिव राईले जानकारी गराउँदै तत्कालका लागि पुरानै संरचनामा लीग सञ्चालन गर्ने निष्कर्षमा पुगेको बताउनुभयो। क्लबसँग छठपछि यस विषयमा छलफल एन्फालले गर्ने जानकारी गराइएको छ। जलवायु परिवर्तनको विश्वव्यापी मुद्दालाई स्थानीय तहमा जागरण फैलाउने उद्देश्यले आयोजित गौघाट ग्रीन रनको उपाधि युवकराज बुढा र दीपशिखा साईले जितेका छन्। 11 वर्षदेखि नियमित आयोजना हुँदै आएको धारा नेपालगंज म्याराथनको भगिनी इभेन्टका रूपमा गत वर्षदेखि शुरू भएको गौघाट ग्रीन रन कर्णालीको जुम्लाका युवराज र बाँकेको कोलपुरकी दीपशिखा च्याम्पियन बनेका हुन्। खजुरा पालिकाको सीतापुरमा भएको 5 किलोमिटर खुला पुरूषतर्फ नैनापुरका अरविन्द कुमार यादव दोस्रो र जुम्लाका यमराज खत्री तेस्रो भए। खुला छात्र 2.5 किलोमिटरमा कोलपुरकी दीपशिखा प्रथम हुँदा कोलपुरकी स्वस्तिका साई र बर्दियाकी राधा सुना तृतीय भए। खजुरा पालिका स्तरीय 5 किलोमिटर छात्रतर्फ ज्ञानोदय उच्च माविका धनीराम खटिक प्रथम, जनता उच्च माविका निकेश खत्री दोस्रो र अमर माविका इसुप विक तृतीय भए। त्यसै गरी छात्रा 2.5 किमीमा अमर माविकी विनिसा एलजी पहिलो, युगिनी माविकी प्रसङ्गा बिसी दोस्रो र अमर माविका विनिता पुलामी तेस्रो भए।
खेल समाचारको साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम आगामी 24 घण्टामा देशभर मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। शान्तिपूर्ण रूपमा सबैले निर्वाचनमा भाग लिने अवस्था निर्माण गर्ने दायित्व सरकारको भएको कांग्रेस सभापति शेरबहादुर देउवाको भनाई। उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने घोषणा। मध्य प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहको राजीनामा स्वीकृत। प्रदेश प्रमुखद्वारा नयाँ मुख्यमन्त्रीमा दावी पेशका लागि आह्वान। कडा रोग लागेका बिरामीका लागि फलोअप गराउँदा पुनः रिफर आवश्यक नपर्ने। सर्वोच्च अदालतमा आजदेखि सबै प्रकारका रिट निवेदन दर्ता शुरू। र सम्भावित ठगी प्रकरणका शिकार बनेका 80 जना दक्षिण कोरियाली नागरिक कम्बोडियामा बेपत्ता। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।